नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक महिना 1 गते बिहान 7 बजे प्रसारण हुने वडावासीका सवाल बिर्ता मोड एकसँग कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता पुष्प बराल। यो कार्यक्रम बिर्तामोड नगरपालिकासँगको सहकार्यमा बिर्तामोड नगरपालिका वार्ड नम्बर 1 सँग सम्बन्धित रहेर कार्यक्रम प्रत्येक महिनाको 1 गते प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी जनताका सवालहरू वडा अध्यक्षसँग सरोकार राख्ने विषयहरूमा सवाल जवाफ गर्ने नै छौँ। हामी यो महिनाभरि बिर्तामोडभरिका सवालहरू के उठेका थिए र ती सवालहरू बिर्तामोड वडा नम्बर 1 का वडा अध्यक्ष एवं नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग हामी राख्नेछौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा यतिखेर स्टुडियोमा उपस्थित हुनुहुन्छ। अग्नि सर, नववर्ष 2081 सालको हार्दिक शुभकामनासहित कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्दछु।
धन्यवाद पुष्पजी।
विशेष गरेर नयाँ वर्षहरू जसरी वर्षैपछि चेन्ज हुन्छन्, वर्षैपछि नयाँ वर्षहरू आउँछन्, त्यसरी नै विकास निर्माणका नयाँ नयाँ चरणहरू आइदिएदेखि जनताहरूमा एउटा उत्साह जाग्ने थियो होला। विकास निर्माण चाहिँ पहिली राणाकालदेखि नै गर्दै आएका भौतिक पूर्वाधारहरू मात्रै भए भन्ने खालको एउटा गुनासो छ। तपाईँ एकजना नयाँ ऊर्जामान अध्यक्षको रूपमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, अब नयाँ 81 सालमा चाहिँ नयाँ खालका कस्ता कार्यक्रम आउँछन् जनताका बिचमा के छ?
सर्वप्रथम नववर्ष 2081ले हामी सबैको उन्नति प्रगति गरोस्, समृद्धि प्रदान गरोस्, समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य बोकेर देश जनताहरू अगाडि बढौँ, हामी सबै देशवासीहरू बढौँ भन्ने शुभकामना म बिर्तामोड नगरपालिकाको तर्फबाट, वडा नम्बर 1 को तर्फबाट, सिङ्गो र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण नगरवासीहरूमा हार्दिक म चाहिँ नि स्वागत गर्न चाहन्छु। रह्यो पुष्पजी, हामीले 2081लाई अब नयाँ योजना, नयाँ गति, नयाँ कार्यक्रम दिने अब समय सुरु भएको छ। विकास निर्माण भनेको जम्मा बाटो बनाउने, ढल बनाउने, प्लम लाउने मात्रै होइन, विकासका धेरै चरणहरू छन्, धेरै चरणहरू छन् विकासका। विकास समृद्धि भनेको बाटोमा हिँडेर मात्रै हुँदैन, हामीले एक चरण एउटा चाहिँ महत्त्वपूर्ण ठामेरमा, जुन अति आवश्यकीय ठाउँहरूमा एक चरणको काम सम्पन्न गरिसकेका छौँ। हामीले अबको चरण भनेको अब हाम्रो 3 वर्षको कार्यकालको 3 वर्षको बजेटहरू प्राय प्लम लगाइसकेका ठाउँमा हामीले चाहिँ अब पेपर्स गर्छौँ, नयाँ प्लम्बरलाई चाहिँ नि लगाउने काममा कम गर्छौँ भने जनताको आय आर्जन गर्ने बाटोमा, आय आर्जनको चाहिँ नि बाटोमा, उसको चाहिँ नि समृद्धि हुने कुरामा कसरी हामी चाहिँ लाग्ने भन्ने कुराहरूमा चाहिँ हामीले चाहिँ नि उसको चाहिँ नि सिपलाई चाहिँ नि श्रमलाई सिपलाई चाहिँ नि आय आर्जनमा बदल्ने कार्यक्रमहरू हामी चाहिँ नि लिएर जानेछौँ। यस्तै गरेर हामीले चाहिँ नि युवाहरूको विषयमा, युवाहरूको खेलकुदको विषयमा अनि आय आर्जनको विषयमा, महिलाहरूलाई चाहिँ सङ्गठित गर्ने सवालमा यिनै कार्यक्रमहरू चाहिँ अधिकांश कार्यक्रम हामी यिनै लिएर जाने कार्यक्रम रहेको छ वडा नम्बर 1 ले। यस्तै गरी बिर्तामोड नगरपालिकाका पनि यिनै योजनाहरू चाहिँ जान्छन् गणेश पुष्पजी।
अब अग्नि सर, जस्तै तपाईँले अहिले भनिरहँदाखेरि तपाईँहरू हामीहरू चाहिँ केन्द्र सरकार, प्रदेश सरकारको बाट आएको बजेटहरूलाई मात्रै परनिर्भर जस्तो भयो। आन्तरिक आय स्रोतका धेरै माध्यमहरू हुँदाहुँदै पनि करको सही दायरा बनाउन नसक्दा अथवा उठ्न सक्ने केही करहरू छन्, जस्तै घरबाल करहरू, यहाँका महत्त्वपूर्ण करहरूलाई पनि दायरामा ल्याउन नसक्दा अहिले ठुलो आमदामी गुमिरहेको अवस्था छ, होइन? व्यवस्थित करलाई व्यवस्थित गर्न नसकेका कारणले आन्तरिक आय गुमिरहेको अवस्था छ। अब यो आन्तरिक आयलाई बढाउँदै सहज रूपमा जनताका कामहरू अगाडि बढाउन चाहिँ आगामी आर्थिक वर्ष 81मा चाहिँ के छ त तपाईँहरूको योजना?
हामीले यिनै कार्यक्रमहरूलाई करको दायरा फराकिलो पार्ने, करको दायरामा ल्याउने कुरामा नि हामी चाहिँ निरन्तर रूपमा लाग्नेछौँ। पहिलाको हेरी धेरै कुराहरू सुधार भएर आइसकेको छ, धेरै कुराहरू चाहिँ एउटा ट्र्याकमा आइसक्नु भएको छ र विशेषतः हामीले चाहिँ नि अझै जति चाहिँ नि सोचेको त्यो सोचाइमा हामी पुगेका छैनौँ। जस्तो बजेट घाटा एउटा अनुमानित यो साल पनि ल 10-12 करोड रुपियाँ चाहिँ नि घाटामा जान सक्ने सम्भावना छ। यस्तै अवस्थाका चाहिँ नि कार्यक्रमहरू हामीले कर उठाउनलाई चाहिँ नि कन्जुसिङ गऱ्यौँ। करमा चाहिँ हामी चाहिँ नि बढाउन करलाई चाहिँ अलिकति फराकिलो बनाउन व्यवस्थित गर्न सकेनौँ भने हामी वीरतामा नगरपालिका धेरै चाहिँ नि समस्याग्रस्त रूपमा जानेछ। र हामीले हिजो पनि हामीले चाहिँ नि केही केही कर उठाउन चाहिँ बढाउने कुरामा हामीले लाग्दाखेरि उहाँहरू यहाँको चाहिँ नि केही केही चाहिँ नि अग्रज भन्ने साथीहरू बुजुर्ग भन्ने साथीहरूले चाहिँ कर बढाउनु हुँदैन भनेर चाहिँ नि हामी निर्वाचन भएदेखि उहाँहरूले चाहिँ नि थाल्नुभएको अभियान 2 साल त हामीहरूले करलाई चाहिँ नि बढाउने वृद्धि गर्ने भनेर चाहिँ गर्दाखेरि उहाँहरूले चाहिँ नि विरोध गर्नुभयो। जस्तै मालपुत करहरू भयो, जग्गा भूमि करहरू भयो, एकीकृत सम्पत्ति करलाई हामीले चाहिँ नि त्यसो गर्न खोज्दा पनि मान्नु भएन। अब नबढाइकन नहुने अवस्था आइसकेको छ। हामीले सबैले यो विषयमा छलफलको विषय बनाउन जरुरी छ। प्रत्येक राजनीतिक पार्टीहरूले यसको छलफलको विषय बनाउन जरुरी छ। सङ्घ संस्थाहरू, व्यक्तिगतहरू, टोल विकासहरूले सबैले छलफलको विषय बनाएर कति पर्सेन्ट कर वृद्धि गर्ने हो भन्ने कुराहरूको एउटा छलफलको विषय बनाउन जरुरी छ। पुष्पजी,
अब विशेष गरेर शिक्षा र स्वास्थ्यको कुरा पनि म जोड्न चाहन्छु। वीरतामोड नगरपालिका शिक्षा र स्वास्थ्यकै हबको रूपमा लिने गरिन्छ। विशेष गरेर कोशी प्रदेशकै हिसाबमा हेरौँ भने पनि पहाडी जिल्लाहरूसँग जोडिएका कारणले अझ बढी विद्यार्थीहरू झापामा आएर अध्ययन गरिरहेका छन्, त्यसमा पनि वीरतामोडमा आएर अध्ययन गरिरहेको अवस्था छ। यो अवस्थामा अहिले पनि शिक्षामा प्राप्त गर्नुपर्ने सुविधाहरू अथवा नगरले चाहिँ प्राप्त गर्न उहाँहरूबाट पाउनुपर्ने सुविधाहरूलाई पनि प्रयोग गर्न नसकेको भन्ने गुनासो छ। जस्तै छात्रवृत्ति 10% प्राप्त हुनुपर्नेमा नगरले आफ्ना गरिब तथा विपन्न नागरिकका छोराछोरीहरूलाई त्यो सिफारिसका आधारमा पठाइदिएको भए अझ सहज रूपमा पढ्न पाउँथे भन्ने खालको जनताहरूले अपेक्षा पनि राखेका छन्। तपाईँहरूले कलेज तथा होइन नगरको अधिकारभित्रको कुरा हो, सम्पूर्ण कलेज विद्यालय, अहिले त विद्यालय भर्नाको अभियान चलिरहेको छ, राम्रा विद्यालयमा एउटा विपन्न नागरिकको छोराहरूको पनि पढ्ने सपना हुन्छ। तपाईँहरूले यो व्यवस्थित तरिकाले यो छात्रवृत्तिलाई चाहिँ किन गर्न सक्नु भएको छैन अहिलेसम्म? जस्तै तपाईँ पनि करिब 7 वर्ष जनप्रतिनिधि हुनुभएको छ, होइन, यसलाई व्यवस्थित गर्न सकिन्छ या सकिँदैन, के छ यसपालिको प्लान?
असाध्यै सान्दर्भिक प्रश्न गर्नुभयो पुष्पजी। कुरो के रह्यो भने हामीले गरेकै हो तर देखिएको होइन, गर्न चाहिँ गरेको देखिएको होइन। र यसपालिदेखि हामीले देखिने गरेको, जनताले चाहिँ देखिने गरेको प्रत्याभूति प्राप्त गर्ने खालको चाहिँ हामीले कार्यक्रमहरू यो उसमा चाहिँ ल्याइराखेका छौँ हामीले अघि। त्यसो हुनाले चाहिँ नि यसलाई चाहिँ 10% जुन छ 10% छात्रवृत्तिको लागि म यही एफएमबाट रेडियो भिजनबाट सबै जेहेन्दार विद्यार्थीहरूलाई आफ्नो वडाबाट सिफारिस दिएर सम्बन्धित पढ्ने विद्यालयमा निवेदन दिन हार्दिक अनुरोध गर्दछु। र विद्यार्थी संस्थागत विद्यालय का चाहिँ साथीहरूलाई, सरहरूलाई, प्रिन्सिपलहरूलाई म के अनुरोध गर्छु भने जेहन्दार विद्यार्थीहरूलाई चाहिँ छात्रवृत्तिको व्यवस्था गर्नुहोस्। गरेको छ, कतिले गर्नुभएको छ, नगर्ने साथीहरूले दायरमा आउनु पर्यो। नआउँदाखेरि चाहिँ नि त्यसका चाहिँ नि पाउने सेवा सुविधाहरू के छन् राज्यबाट, स्थानीय सरकारबाट, ती कुरालाई पनि ध्यान दिएर तपाईँहरू गर्नुहोस्। र स्थानीय सरकारले गरेको कुराहरू, यो चाहिँ नि सङ्घ एउटा शिक्षा ऐनले नै दिएका कुराहरू, त्यसभित्र रहेका कुराहरू, छात्रवृत्ति उपलब्ध गर्ने कुराहरू, यतातिर चाहिँ हामीले चाहिँ नि गरेर यसलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ 10%लाई चाहिँ छुट्याउन अनुरोध गर्दछु। र हामी अब प्रत्येक ठाउँमा चाहिँ हामी अब अनुगमन तीव्रताका साथ अगाडि बढाउनेछौँ। र साथीहरूले कसैले पनि कुनै संस्थागत विद्यालय होस् या चाहिँ हाम्रो सामुदायिक विद्यालय, कसैले पनि यो कुरालाई अपेक्षा गरेमा यसको चाहिँ जवाबदेही स्वयं आफै हुनुपर्ने सम्बन्ध चाहिँ म यहाँबाट चाहिँ यस रेडियो भिजन मार्फत
जस्तै नि सर, जस्तै शिक्षा र स्वास्थ्यलाई त विशेष संवेदन अहिलेको समयमा पनि यी दुईवटा चिज नै चाहिँ बढी महत्त्वपूर्ण छन्, होइन। एउटा व्यक्तिको स्वास्थ्य जीवन बाँच्न पायो भने नै उसले घर परिवार चलाउला, यो सभ्य समाज होला, स्वस्थ समाज बन्ला। स्वास्थ्यमा पनि त्यस्तै छ, होइन, नगरले सिफारिस गरिदिएका आधारमा राज्यबाटै 10% सेवा सुविधा दिन्छु भनेर खोलेका अस्पतालहरू छन्। आज तपाईँ निजी अस्पतालमा जानुहोस्, त्यहाँ छुट त के महँगो कति मैले तिर्नुपर्ने भन्ने कुनै मापदण्ड पनि छैन, तपाईँलाई म आफै त्यसको भुक्तभोगी पनि हो। यो अवस्थामा कमसेकम आफ्ना विपन्न नागरिकहरूलाई त्यहाँ भइपरि आएको नगरले सिफारिस गर्दा हुन्छ कि वडाले सिफारिस गर्दा हुन्छ कि 10% दिलाउन त तपाईँहरू लाग्नु पर्यो नि त, त्यो त जनतालाई थाहा पनि हुनु पर्यो होइन। विपन्न छ तिर्न सक्दैन, तपाईँले सिफारिस गरेको आधारमा उसले छुट पाउँछ भने अहिलेसम्म त्यो देखिएन सर, किन?
यस्तो पुष्पजी, जब बिरामी हुन्छ, बिरामी भएपछि म बिरामी हुन पहिले चाहिँ त्यसका चाहिँ बाटाहरू तयार गर्नुपर्छ,
होइन बाटाहरू गर्दै होइन, तपाईँले स्वास्थ्य बिमाका कार्यक्रमहरू ल्याउनु भएको छ, निशुल्क गर्नु भएको छ, ती बाटाहरू हामीले बुझ्यौँ। स्वास्थ्य बिमा बाहेकको पनि निजी अस्पतालहरूले दिन्छन् क्या सर?
सुन्नु न, म विषयमा आउँछु। पहिला बाटा तयार गर्नु पर्यो, स्वास्थ्य बिमा नेपाल सरकारले दिएका क्षेत्रलाई मानेर उहाँहरू चाहिँ स्वास्थ्य बिमामा हुने। जस्तो विपन्न परिवार छ भने विपन्न परिवारलाई निशुल्क औषधि बिमाको चाहिँ व्यवस्था चाहिँ गरेर उसले चाहिँ औषधि बिमाको चाहिँ निशुल्क बिमा गरिदिन्छ, यो कुरा एउटा चाहिँ छँदैछ। अर्को भने चाहिँ त्यो विपन्नदेखि बाहेकको अधिकांश सबैले चाहिँ बिमा बनाउने, बिमाको लागि चाहिँ जाने, एउटा आयभार त्यहाँ चाहिँ नि धेरै सहुलियत हुन्छ, एउटा यो भयो। अर्को जसले चाहिँ जो विपन्नहरू हुनुहुन्छ त्यो जसले गरेका छैन उहाँहरूले चाहिँ नि हस्पिटलमा जाँदाखेरि 10% पाउने अधिकार उहाँहरूको छ। र तपाईँहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि, तर यहाँको समाज कस्तो छ भन्दाखेरि, द छतले पाँच तले बिल्डिङ जग्गा जमिन सारा भएको मान्छेले पनि म चाहिँ 10% मैले छुटमा पाउनुपर्छ, मैले चाहिँ विपन्न भन्न आउने मैले मेरै आँखा अगाडि आएका छन् मानिसहरू छन्, जो सम्पन्न छन्, जो धनाढ्य छन्, उहाँहरूले पनि 10% विपन्नको चाहिँ भनेर विपन्नको सिफारिस माग्न आउनु भएको छ। यो विडम्बना हो क्या? विपन्न जो विपन्न उसले चाहिँ पाएको छैन, जो चाहिँ सम्पन्न र धनाढ्य हो उहाँले चाहिँ विपन्नको चाहिँ भन्न चाहिँ सिफारिस लिन आउनु छ। त्यसैले हामीले जो विपन्न छौँ निर्धक्क साथ तपाईँहरूले दिएका जनप्रतिनिधि हामी हौँ, तपाईँहरूले भोट दिएर दिएका हामी जनप्रति बसेका छौँ, तपाईँहरूकै हित, तपाईँको माया ममता र तपाईँको संरक्षण गर्नको लागि, तपाईँहरूलाई समृद्धि बनाउनको लागि हामीलाई जिताएर आउनुभएको हुनाले निर्धक्कका साथ कोही पनि आउनु पर्दैन तपाईँहरूको साथमा, कोही तपाईँ सर आउनुहोस्, हाम्रा जनप्रति मद लगायत हाम्रा जनप्रतिनिधिलाई भेट्नुहोस्, यस्तो यस्तो भन्नुहोस्, सबै कुराहरू हुन्छ। तर बिचौलिया अझै पनि जाने, बिचौलिया अझै पनि रहनुहुन्छ, रहेका देखिन्छन्, र बिचौलिया लिएर नआउनुहोस्, जे छ सट्ट हामीलाई आउनुहोस्। तपाईँ भन्नुहोस् हामीलाई बिचौलिया भन्नुहोस्, तपाईँ हामीलाई चाहिँ हाम्रो नेता भन्नुहोस्, तपाईँ हाम्रो सेवक भन्नुहोस्, तपाईँ जे भन्दा पनि तपाईँले भन्दा सुहाउँछ त्यो तपाईँले भन्नुअनुसार हामी काम गर्छौँ। र 10% लागि सम्पूर्ण हस्पिटलले स्वास्थ्य केन्द्रहरूले सबैले 10% कार्यान्वयन गरिदिनुहोस्। अब हामी अनुगमन तीव्रताका साथ नगरपालिकाबाट आउँछौँ, नगरपालिकाबाट हुन्छ, र 10% गरेको तपाईँले दिएका जानकारीहरू प्रत्येक वडामा पनि दिनुपर्छ, तपाईँले चाहिँ नगरमा पनि दिनुपर्छ, स्वास्थ्य शाखामा दिनुपर्छ। यो गर्नु भएन भने फेरि पनि चाहिँ नि समस्याहरू आउन सक्छ। यो कुरो चाहिँ मैले चाहिँ एउटा प्रवक्ताको हिसाबले र नगरपालिकाको चाहिँ आफ्ना चाहिँ मेरो आफ्ना कुराहरूलाई तपाईँलाई मैले राखेको, सबैलाई यो कुरो जानकारी होस्। धन्यवाद पुष्पजी, भन्नुहोस् अरू।
अब तपाईँहरूले अहिले विकास निर्माणका गतिविधिहरूकै विषयमा म तपाईँसँग अहिले केन्द्रित भइरहेको छु, विशेष त नयाँ वर्ष पनि हो, नयाँ ऊर्जाका साथ तपाईँहरू लाग्नु पनि भएको छ होला। आज ठ्याक्कै नयाँ वर्षकै दिन हामी प्रत्यक्ष जनतासँग जोडिएका छौँ, त्यो हुनाले अलिकति जनताहरूले अपेक्षा चाहिँ तपाईँहरूसँग धेरै गरेका छ। जस्तै अहिले तपाईँहरूले शिक्षाको कुरा, स्वास्थ्यको कुरा गरिरहँदाखेरि वृत्तामोड नगर अस्पतालमा चाहिँ अहिले पनि व्यवस्था त्यति राम्रो गर्न, व्यवस्थित गर्न नसकिँदा धेरै भिडभाडमा एउटा वृद्ध आमा बुवाहरूले लाइन बस्नुपर्ने, समस्या भोग्नुपर्ने खालका गुनासाहरू छन्। ती गुनासाहरूलाई अलिक व्यवस्थित गर्न सके, त्यहाँ स्वास्थ्यकर्मी 2-4 अरू थप्न सके पनि अलिक सहज हुन्थ्यो कि भन्ने खालको जनताको गुनासो छ। नगर अस्पताललाई व्यवस्थित गर्न चाहिँ के छ योजना, के बनाउँदै हुनुहुन्छ?
जनताको गुनासो मात्रै होइन, हाम्रो पनि गुनासो हो, हामी जनप्रतिनिधि गुनासो, तर हामीले चाहिँ नि मेन पावर भन्नाले चाहिँ नि जनशक्तिको कमी रहेकै छ। जनशक्ति एकजना प्राविधिक उत्पादन गरेर चाहिँ त्यहाँ काम गर्नको लागि कति लाग्छ भन्ने कुराको हामीले सोच राखेकै पर्छ, राख्नुपर्छ, र अब त्यसलाई पनि व्यवस्थित गर्ने कुरामा हामी लागेका छौँ। अब यसलाई चाहिँ नि ज्येष्ठ नागरिकको लागि कसरी गर्ने, के गर्ने भन्ने कुराहरू पनि हामीले चाहिँ गर्नुपर्छ। भर्खर चाहिँ नि भर्खरको हस्पिटल हो, 1 वर्ष त भर्खर चाहिँ भएको छ, तर पनि एक वर्षको हिसाबमा चाहिँ हेर्ने भने त्यो धेरै पुरानो हिसाबको चाहिँ चलेको जस्तो देखिन्छ। हामीहरूले चाहिँ धेरै राम्रो चाहिँ नगर हस्पिटल चलेको छ र यसलाई चाहिँ अझ सशक्त रूपमा चलाउनको लागि अब अर्को हस्पिटल अर्को भवन पनि खडा भइरहेको छ। विभिन्न चरणका चाहिँ कार्यक्रमहरू हाम्रो चाहिँ प्रस्तुतिको पनि प्रस्तुति गृहको लागि पनि हामीले त्यहाँ गरेका छौँ लगायतका लागि हामीले चाहिँ त्यो इमर्जेन्सी सेवा पनि सुरु गरेका छौँ। भनेपछि सबै कुराहरू क्रमशः बढ्दै जाँदैछ, क्रमशः हुँदै जाँदैछन्। पुष्पजी, यो कुरामा चाहिँ अलिकति धैर्यता त लिनैपर्छ, किनभने जे कुरो पनि अब यो आफूले चलाउनु पर्ने अवस्थाका चाहिँ हस्पिटलहरू यिनीहरू नगरपालिकाबाटै चलाउनु पर्ने अवस्थाका हस्पिटलहरू भएको हुनाले यसलाई चाहिँ हामीले चाहिँ अलिकति समय चाहिँ लाग्छ।
जस्तै अब यो धेरै चर्चाको विषय र वर्षभरि चर्चाका विषयहरू रहेका कुराहरूमा पनि तपाईँसँग आज म छलफल गरिरहेको छु। जस्तै यो फोहोर व्यवस्थापनमा हामी गर्छौँ अब हुन्छ, पक्कै हुन्छ, ल्यान्डफिल साइट नै आफ्नै पनि बनाउँछौँ, भोलि चाहिँ त्यो कन्काईमा काहीँ फ्याँक्ने ठाउँमा चाहिँ अवरोध भयो भने पनि हामी चाहिँ बिरतामोडलाई दुर्गन्धित बनाउँदैनौँ, आफ्नो साइट बनाएर आफैले चाहिँ व्यवस्थित गर्छौँ भन्ने कुरा वर्षौँदेखि सुन्दै आएको, यो कान थोत्रा भइसके। अब त तपाईँहरूले पार लाउनु होला, के छ अवस्था?
पार लायौँ,
के भएको छ?
अझै पनि पार लागिसकेको छैन, तर पार लाग्ने बाटोमा चाहिँ बाटो तयार गरिसकेका छौँ।
हजुर,
हामीले जस्तो कन्काई बिर्ता शनि नवीकरणीय ऊर्जामा माल लगिराखेका छौँ, अब नकुइनलाई पनि चाहिँ अब हामीले चाहिँ पेपर्स बनाउने कामहरू सुरु गरिसकेको छ। पेपर्सको अर्डरहरू पनि धेरै काफी मात्रामा आएका कुराहरू हामीले सुन्नमा आएको छ, अर्डर चलिरहेको छ, काम चलिरहेको छ। र हाम्रो जम्मा चाहिँ नि 4 गाडी जान्थ्यो भने अब हाम्रो चाहिँ नि दैनिक नकुइने फोहोरहरू चाहिँ नि 8 ट्र्याक्टर अब जाँदैछ र भोलि पर्सिदेखि नै यो क्रमहरू उठ्दैछ, कुइनी पनि जान्छ, नकुइनी पनि जान्छ। यस्तो हिसाबमा चाहिँ हाम्रो चाहिँ अब अगाडि बढिसकेको छ र यसलाई हामीले तपाईँले जुन प्रश्न गर्नुभएको छ अब यसको सावधान भइसकेको छ। तपाईँ आज पुष्पजीलाई एउटा म प्रश्न गर्छु, फोहोर जुन बेला 7 वर्ष अगाडि हामी निर्वाचित भएर आउँदाखेरिको अवस्था बिर्तामोडमा कति वर्षसम्म चलिरह्यो? हामीले धेरै प्रयास गऱ्यौँ, थाहा छ तपाईँलाई, र धेरै मिहिनेत गर्ने कुरामा हामी जाने लाग्यौँ। त्यति हुँदा हुँदै पनि क्रमशः धेरै समस्याहरू आउँदा आउँदै पनि अहिले बिर्तामोडको चोक सफा गल्लीहरू सबै चाहिँ नि हामीलाई चाहिँ अब कम्पनीले निराकार फोहोर कम्पनीले 30-35-40 चाहिँ स्वदेशी मजदुरहरू लगाएर झाडु लगाउने कामहरू, चोक सफा गर्ने कुराहरू, बाटाघाटा सफा गर्ने कुराहरू गरेको देख्नु भएको छ।
तपाईँलाई एउटा कुरो, यो फोहोरको विषयमा तपाईँले एउटा अध्ययन गर्नुहोला अग्नि सर, मैले प्रत्यक्ष देखेको कुरा, तपाईँ नगरपालिकाको पहिलो जनप्रतिनिधि, आजसम्म तपाईँ 7 वर्ष निरन्तर हुनुहुन्छ, तपाईँ एउटा अनुगमन गर्नुहोस्, तपाईँहरू आएको पहिलो वर्षमै गाडिएको फोहोरला सायद बस पार्क छेउको सडकमा फोहोर, आज त्यो सडक विस्तार गर्दाखेरि त्यो उधिनिएको छ, त्यो फोहोर जस्ताको तस्तै अहिले उधिनिएर मुनिबाट निकालेर चाहिँ सडकमा देखिएको छ। एउटा पनि फोहोर त्यो चाहिँ कुहिने फोहोर कुहियो होला, तर नकुने फोहोर त जस्ताको तस्तै बस्दो रहेछ, वर्षौँसम्म बस्दो रहेछ। तपाईँहरूले कति फोहोर चाहिँ जनताका जग्गामा, निजी जग्गामा, अझ भनौँ तपाईँको आफ्नो जग्गामा पनि तपाईँले फोहोर पुर्नु भएको छ, त्यसको दीर्घकालीन असर तपाईँको जग्गा त बिग्रियो, त्यो समाज पनि बिग्रिने रहेछ, वर्षौँसम्म हजारौँ वर्ष कुहिँदो रहेछ त्यो। अब त्यस्तो तरिकाको व्यवस्थापन, सुन्नु अग्नि सर, त्यस्तो खालको व्यवस्थापनले हुन्छ भने क्या? हामीले निजी क्षेत्रमा हाल्यौँ, हामीले व्यक्तिगत जग्गामा हाल्यौँ, हामीले खाल्डा पुर्यौँ भन्ने हुन्छ,
यी कुराहरू व्यवस्थित चाहिँदैन, भड्काउ भाषाहरू यिनीहरू हुन्,
तपाईँ गरेर हेर्नुहोस् न, मैले तपाईँलाई प्रमाण सहित भनाइन्छु, आज पासवर्क अगाडि गरे
भड्काउ भाषा कसैले नगरौँ, जे जसरी चाहिँ हामीले चाहिँ गर्नुपर्ने थियो गर्यौँ, जे जस्तो अवस्थाबाट गर्नु थियो गर्यौँ, र मुलुकमा विश्वमा बिर्तामोड मात्रै नहेर्नुहोस् न, काठमाडौँ जस्तो ठाउँको चाहिँ फोहोर कहाँ लाएर भालेको छ?
व्यवस्थित ल्यान्डफिल साइट हुनुपर्छ, आफ्नो जग्गा हुनुपर्छ, नगरको हुनुपर्छ, सरकारको जग्गा हुनुपर्छ, आफ्नो ठाउँमा राख्नुपर्छ सर, व्यवस्थित गर्नुपर्छ क्या? व्यक्तिगत जग्गामा सडकमा पुरेर हुन्छ त समाधान सर?
पछि मलाई बोल्न दिनुहोस् न, बिर्तामोडको त कुरो मात्रै नगर्नुहोस्,
तपाईँ बिर्तामोड बनाउनुहोस् न,
तपाईँलाई म चाहिँ काठमाडौँको फोहोर, नेपालको सबभन्दा धेरै फोहोर सङ्कलन जम्मा हुनु भने काठमाडौँ, काठमाडौँको फोहोर के चाहिँ कहाँ फालेको
छ? काठमाडौँसँग तुलना गर्ने, काठमाडौँको सडक हेर्नुहोस्, काठमाडौँको हेर्नुहोस्, काठमाडौँको फुटपाथ हेर्नुहोस्, काठमाडौँको पार्किङ हेर्नुहोस्, काठमाडौँका कर उठाएको विधि हेर्नुहोस्, त्यसमा पुग्नुहुन्छ तपाईँ?
पुष्पजी,
बिर्तामोड बनाउनुहोस् न तपाईँ,
सुन्नु न, काठमाडौँको मैले त कसै कुनै
काठमाडौँको
आमदामी भने एउटा प्रदेशको बराबर छ
हुन्छ त महानगरपालिका हो तपाईँ उदाहरण दिनै काठमाडौँको दिनुहुन्छ
काठमाडौँको उदाहरण मैले फोरलाई दिएको छु
सुरुङ्गाको उदाहरण छ अर्जुनधाराको उदाहरण दिनुहोस् न
अर्जुनधाराले फोर कहाँ फालेको छ खोलाको डिलमा लडेर फालेको छ ती छ तपाईँलाई थाहा छ तपाईँले देख्नु भएको
छ अर्जुनधाराको फोर
सुन्नुहोस् न फोरकै डिलमा लाल्छ हाम्रो काहीँ पनि नहुँदाखेरिको अवस्थामा मैले मेरो आफ्नो जग्गा दिएँ चाहे बिग्रियोस् चाहे नबिग्रियोस् मेरसाब ध्रुव मेरसाबले दिनुभयो चाहे बिग्रियोस् चाहे नबिग्रियोस् हामीले त्यो कन्डिसनमा गरेका थियौँ हुँदाहुँदै अब हामीले चाहिँ एक चरण पार गरेर
त्यो तपाईँलाई मैले यहाँ सम्झाएको के हो भने तपाईँको सुन्नुहोस् आज हाम्रो नगरपालिकामा इनकेस त्यहाँका जनताहरूले विरोध गरिदिए शनि अर्जुन हाम्रो नवकर्णीय ऊर्जामा जाने बाटो बन्द भयो त्यहाँका जनताहरूले विरोध गरिदिए भने हाम्रो विकल्प चाहिन्छ कि चाहिँदैन मैले भन्न खोजेको प्रश्न
चाहिन्छ
हो त्यस विषयमा भनिदिनुहोस् न ल भनिदिनुहोस् त
हामीले एउटा चाहिँ एउटा ऐनै स्था गठन ऐनै बनाएर हामीले के गर्यौँ भन्दाखेरि हाम्रा बाटाहरू कहाँबाट लाने त्यो पनि ऐनमै चाहिँ खुलाएका छौँ स्थानीय सरकारले हामीले चाहिँ अब वैकल्पिक रूपमा चाहिँ कुनलाई के गर्ने भन्ने त्यो पनि डम्पिङलाई कुन कुन अर्थलाई कुन कुन चिजलाई डम्पिङ भन्ने त्यो पनि गरेका छौँ वैकल्पिक रूपमा हामीले के गर्ने भन्दाखेरि हामीले आवश्यक पऱ्यो भने जग्गा खरिद गरेर पनि त्यो ठाउँमा चाहिँ केही समयको लागि डम्पिङ गर्ने भनीसम्मका चाहिँ हामीले चाहिँ पास गरेर चाहिँ गरिसकेका छौँ
यसपालि जग्गा खरिदसम्मको काम हुन्छ
काम अब आवश्यक पऱ्यो भने हुन्छ त्यो त हामीले चाहिँ ऐनमै चाहिँ कायम गरेका छौँ नि त ऐन बनाएको छौँ नि त हामीले ऐन बनिसकेपछि त त्यो चाहिँ अब आवश्यक पऱ्यो भने जग्गा खरिद हुन्छ अब जग्गा खरिद गर्छौँ भन्न चाहिँ हामी
भनेपछि
हामीले सुन्नु न यहाँ एउटा तपाईँले बुझ्ने कुरो के अब वीरतामोड नगरपालिकाले जग्गा खरिद गर्ने भयो भन्न चाहिँ कसैले पनि यसलाई चाहिँ सार्वजनिक गर्ने ढ्याङ्ग्रो ठोकेर चाहिँ बाजा गाजा बजाएर जग्गा किन्ने भयो त भन्ने होइन आवश्यक पऱ्यो भने जग्गा चाहिँ किन्ने समानका कुराहरू चाहिँ वीरतामोड नगरपालिकाले ऐनमा उल्लेखित गरेको छ
ठिक छ अब यो विषयलाई फेरि पनि उठाउँला अहिले पनि समाधान भएको छैन पूर्ण रूपमा यो यति मात्रै अब अर्को कुरो तपाईँहरूले अत्यन्तै जोरदारका साथ चाहिँ उठाएको विषय के हो भने बुधबारे हटिया होइन तपाईँ प्रवक्ता पनि हुनुहुन्छ बुधबारे हटिया हामी तुरुन्तै भत्काउँछौँ र त्यहाँ चाहिँ बहुतले बहुप्राविधिक खालको चाहिँ भवन निर्माण गर्छौँ पार्किङलाई व्यवस्थित गर्छौँ सार्वजनिक शौचालयहरू त्यहाँ व्यवस्थित गरेर बहुतले भवन बनाउँछौँ भन्ने कुरा गर्नुभयो आज एक वर्ष करिब करिब बित्न लाग्यो भत्काएको पनि तर अहिलेसम्म पनि बजेटको सुनिश्चितता भएको छैन किन हतार
बजेटको सुनिश्चितता भएको छैन हामीले चाहिँ
एउटा गरिबले दुई चार एक वर्ष भए पनि गरिखान्थ्यो
सुन्नु न आखिरी एक दिन त हट्नै पर्ने थियो हट्नै पर्ने थियो
तपाईँले
सुन्नुपछि एक दिन त हट्नै पर्ने थियो हामीहरूले हटेर चाहिँ एउटा यो कार्यक्रम ल्याउँछौँ कार्यक्रम गर्छौँ भन्न चाहिँ गरेका छौँ बजेट हाम्रो चाहिँ नगरले छुट्याउने कुराहरू 3 करोड रुपियाँ पनि हामीले छुट्याएका छौँ 10% दरले एक सालको त्यो पनि हामीले चाहिँ गरेका छौँ भने पछाडि हामीले बजेट सुनिश्चितता नभएको हुनाले उसले चाहिँ डिपिआर गरेछ गएको छ सबै भइसकेको छ हामी आशामा छौँ किनभने हामीले हाल्ने पैसा होइन हाम्रा गोजीबाट हालेको होइन नगरपालिकाले चाहिँ छुट्याउने कुराहरू नगरपालिकाको गोजीको पैसा 3 करोड रुपियाँ चाहिँ सुनिश्चित गरिसकेको छ अब केन्द्रको चाहिँ योजनाको चाहिँ हामी चाहिँ प्रतीक्षा र पर्खाइमा छौँ पुष्पजी म यति नै भन्छु
अब त्यस कुरामा पनि तपाईँहरूले लाग्नु भएको छ ठिक छ अब यो विषयलाई पनि तपाईँहरूले गम्भीरता साथ लिनुभएकै होला भन्ने मलाई लागेको छ अब अलिकति यो अहिले चर्चामा फेरि एकचोटि आयो अदुवा खोला करिडोरको कुरा होइन अहिले निर्माणको क्रममा छ अब यसको चाहिँ बजेट सुनिश्चित भएको अथवा अदुवा खोला मिचेर डिलमै घर बनाएकाहरूको चाहिँ अब त्यहाँ बाटो बनाउने करिडोर बनाउने कुरालाई चाहिँ कसरी अगाडि बढ्छ के छ
मलाई लाग्छ त्यो सम्भव हुन्छ जस्तो लाग्दैन किनभने अदुवा खोलामा टाँसिएर नक्सा पास गरेर गएका घरहरू छन् भने त्यो कसरी चाहिँ सम्भव हुन्छ त्यो
करिडोरको कुरा त अगाडि बढिसकेको छ त फेरि
करिडोरको कुरो अगाडि बढ्यो त उहाँले क्षतिपूर्ति त दिनु पऱ्यो नि त अब त तालमा चाहिँ भत्काउँछु भन्नुहुन्छ त नक्सा पास नगरपालिकाले गरिदिने अनि अहिले चाहिँ भत्काउने भन्ने त मिल्दैन त्यो त्यसको लागि चाहिँ उहाँहरूको बजेट सुनिश्चित गर्नु पऱ्यो भत्काउने चाहिँ मूल्याङ्कन गर्नु पऱ्यो घर भत्किँदाखेरि कति क्षति हुन्छ त्यो क्षतिपूर्ति दिनु पऱ्यो अनि खोल्नु पऱ्यो जसको नक्सा बनेको छैन त्यो त अलग कुरो हो नक्सा नबनेका घरमा त्यो भत्किन्छ भने त्यो आपत्ति हुँदैन तर नक्सा बनाइसकेको घरहरू छ भने त्यो मुआवजा नदिकन गर्न पाइँदैन
यो खोला पैनीमा चाहिँ 70% अथवा 70 फिट छोडेर निजी जग्गा भए पनि घर बनाउनु पर्छ है भन्ने खालको मापदण्ड चाहिँ हुँदैन
अहिले बनाएको छ पहिला थिएन पहिला थिएन,
पुराना घरहरूले चाहिँ क्षतिपूर्ति प्राप्त गर्न सक्छन्। अहिले अहिले
रोकेका छौँ हामीले, अहिले चाहिँ घर बनाउँदाखेरि 15-20 फिट छाडेर बनाउनु पर्छ भनेर चाहिँ हामीले चाहिँ त मापदण्डै गरेका छौँ। घर बनाउँदा त्यसरी जानुपर्छ भनेर हामीले गरेका छौँ, पहिला थियो, म अहिलेको लागि चाहिँ कुराकानी गरेको मैले।
अब बिरतामोड वार्ड नम्बर 1 फर्क्यौँ, वार्ड नम्बर 1 चाहिँ नयाँ योजना अथवा पुराना कार्यक्रमहरू त जस्तै पेपर्स बनाउने ढलका कुराहरू केही हदसम्म तपाईँले निकास दिइसक्नु भएको छ। अब यसपालिको चालु आर्थिक वर्षमा नयाँ के सोच्नु भएको छ? 1
मैले अघि नै भने पुष्पजीलाई के भने हाम्रो चाहिँ अहिले नयाँको कार्यक्रम भनेको, नयाँ चरण भनेको अब पेपर्स लाउने, बाटा बनाउने, ढल बनाउने यी कुराहरूबाट हामी अलिकति टाढै रहन्छौँ। जस्तै अझ खोलाको अझै पनि तटबन्धनको काम अझै सम्पन्न भएको छैन, त्यतातिर ध्यान दिने, अब त्यो अलिकति त्यत्रो ध्यान दिने र उसको विकास निर्माणको चाहिँ, विकास निर्माण भनेको एउटा चाहिँ उसको आय आर्जन, आय आर्जनको चाहिँ कार्यक्रम दिनु पनि एउटा विकास निर्माण। यसपालि हामीले चाहिँ जम्मा चाहिँ 52-55 जनालाई चाहिँ रोजगार दिएका छौँ, रोजगारमूलक कार्यक्रमहरू दिएर चाहिँ हामीले चाहिँ उहाँलाई सम्पन्न गरेका छौँ। एउटा साबुन बनाउने, हार्डपिच बनाउने, यो चाहिँ फिनेल बनाउने तालिम हामीले चाहिँ त्यो पनि दिएका छौँ, त्यो पनि हामीले काम गऱ्यौँ। अर्को चाहिँ अपाङ्गताका लागि चाहिँ एउटा अचार बनाउने कार्यक्रम, त्यो पनि हामीले दियौँ। यस्तै हामीले चाहिँ यी गतिविधिले चाहिँ हामीले चाहिँ जम्मा चाहिँ अर्को चाहिँ गुडिया बनाउने, तान बनाउने, तानमा चाहिँ ढाका बनाउने कार्यक्रम पनि हामीले दिएका छौँ। भनेपछि 40-50 जनालाई यसपालि दियौँ भने, गत वर्ष पनि हामीले चाहिँ 40-50 जनालाई दिएका छौँ। भनेपछि 100 जनालाई हामीले चाहिँ तालिम दिइसकेका छौँ 2 वर्षमा। भनेपछि उहाँहरूले हामीले गरेको कामको चाहिँ अब अनुगमन गरिदिनुहोस् भन्नु पऱ्यो, आउनु पऱ्यो। उहाँहरूलाई चाहिँ आह्वान गरेको छु, तपाईँहरू समिति बनाएर आउनुहोस्।
तपाईँको यो तालिमहरू पनि प्रभावकारी जस्तो लाग्ने, जस्तै तपाईँहरूले तालिम दिनुहुन्छ, उहाँहरूले उत्पादन पनि गरेको देखिन्छ क्या, तर त्यसको बजारीकरणमा चाहिँ वडाले नगरले ध्यान नदिँदाखेरि त्यो उहाँहरूमा त्यो उत्साह जाग्दैन र त्यत्तिकै ती कार्यक्रमहरू सेलाएर जाने खालको परिस्थिति हामीले देखेका छौँ। यसलाई चाहिँ निराकरण गर्न, जस्तै तपाईँले गुडिया बनाउने तालिम दिनुभयो, गुडिया कहाँ बेच्ने भन्ने तपाईँहरूले बजारको सुनिश्चितता नगरिदिँदा त्यो गुडिया बनाएर मात्रै त भएन, त्यो चाहिँ किन यस्तो भइरहेको छैन सर? के छ, बजारको सुनिश्चितता गर्नु पर्दैन पहिले? तपाईँले के तालिम दिँदै हुन्छ, त्यसको मार्केट छ कि छैन, बेच्ने ठाउँ छ कि छैन भन्ने पनि त
इन्ट्रेस्ट
हेर्नु पऱ्यो नि त।
पहिला तालिम दिनेको इन्ट्रेस्ट, पहिला तालिम कसरी गर्ने, के गर्ने, कुन कुन इच्छामा चाहिँ हामीले हुन्छ भनेर चाहिँ इन्ट्रेस्ट गर्यो। इन्ट्रेस्ट पछाडि उहाँहरूले चाहिँ म चाहिँ नि गुडियामा, म चाहिँ नि तानमा भनेर चाहिँ नि यो भने चाहिँ नि सामाजिक विकास अन्तर्गत चाहिँ नि हाम्रो उद्यमशील नगरपालिकाबाट उद्यमशील समिति उद्यमशीलताको लागि भनेर आएको कार्यक्रम, तर 1 लागि आएको क्या, त्यसैले जोडेको मैले। उहाँहरूले अहिले ट्रेनिङमै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ लाग्नु पऱ्यो। जस्तो मैले ढाका बन्न चाहिँ नि म चाहिँ तयारी भयो भने एउटा समूह बनाएर आउनुहोस्, माग गर्नुहोस् न।
तालिम त तपाईँले दिनुहुन्छ, ठिक छ, नगरको राज्यको सम्पत्तिले तालिम दिनु, तालिम दिनु राम्रो पनि कुरा हो। उत्पादन गर्छ ल, ढाका टो उत्पादन गऱ्यो भने त्यसको बजार कहाँ भन्ने खालको कुरा,
बजारको लागि
त्यसको सुनिश्चित, जस्तै गाई पाल्नको लागि अनुदान दिएर यसपालि धेरै दुध उत्पादन भयो, मार्केट नहुँदाखेरि दुध सडकमा पोख्ने अवस्था पनि आयो, हामीले देख्यौँ नि। किसानहरूलाई पकेट क्षेत्रहरू बनाए, केही पालिकाहरूले धेरै लगानी पनि गरे, गाई उत्पादन भयो, विदेश जाने क्रम केही रोके जस्तो पनि भयो, युवाहरू पनि ठुल्ठुला फर्महरू खोलेर गर्न उत्साहित पनि भए, त्यो राम्रो पक्ष हो, उत्पादन बढ्यो। तर बिक्री भएन, सडकमा पुग्नुपर्ने अवस्था आयो, बजार चाहिँ छैन क्या, त्यो दुधलाई मिठाई बनाउने हो कि घिउ बनाउने हो कि कहाँ लाने हो कि अन्तर्राष्ट्रिय बजार के छ, भारत पठाउने हो कि भन्ने चाहिँ छैन। अब यस्तो हुँदा चाहिँ लगानी डुबेन भने,
यस्तो जसले काम गर्छु भन्छ, जसले काम गर्न आउनुहुन्छ, उहाँहरूले सोच्नु पऱ्यो पहिलो। जस्तो तालिम लिन आउँदाखेरि सोच्नु पऱ्यो, यो गर्छु, यो गर्दा होइन यो गर्छु भन्नु पऱ्यो। सबै कुराहरूको निर्भरता सरकारसँग मात्रै हुँदैन, आफूसँग पनि हुन्छ, आफूले पनि के गर्दा हुन्छ भन्ने कुराहरू सोचेर तालिम लिनु पहिला त तालिम लिनु पऱ्यो। तालिम लिँदा चाहिँ यो काम गर्छु म, यसले चाहिँ यति गर्छु, यसले चाहिँ यसो हुन्छ भन्ने कुराहरूमा सोचेर काम गर्छु। जस्तो मैले चाहिँ फिनेल बनाउने काम, हर्पिस बनाउने काम, साबुन बनाउने काम, धेरै चाहिँ नि आइटमका चाहिँ नि नहुने साबुनहरू, तितेपातीदेखि लिएर निमको साबुन, मेवाको साबुन, यो सबै हुँदो रहेछ, यो सबै तालिम दिएको छ। र उहाँहरूले चाहिँ के गर्नु भन्दाखेरि हामीले यो कामलाई चाहिँ गर्न सक्छौँ, उहाँहरूले प्रतिबद्धतै जाहेर गर्नुभएको छ मसँग चाहिँ पहिले नै। उहाँहरूले चाहिँ तालिम गर्नुभन्दा पहिले प्रतिबद्धता जाहेर गरेपछि यो केही भएन भने हामी 30-40 परिवारलाई पुग्ने घरायसी काम घरै साबुन हामी उत्पादन गरेर प्रयोग गर्छौँ यो पनि एउटा पक्ष उहाँहरूले चाहिँ राखिसकेपछि मैले चाहिँ एउटा उहाँहरूलाई तालिमका लागि चाहिँ अवसर दिएँ। अब फेरि पनि मैले उहाँलाई के भनेको छु भने तपाईँहरूले एउटा समूह बनाएर आउनुहोस् र त्यो एउटा उद्यमशील बन्ने सवालमा तपाईँहरू लाग्नुहोस् र नगरपालिकाले ओडाले तपाईँहरूलाई चाहिँ सहयोग गर्नेछ तर समूह बनाएर आउनुहोस् एउटा संस्था चाहिँ बनाएर आउनुहोस् है भन्नेसम्मका कुराहरू उहाँसँग गरिसकेको छ र यसरी इच्छा इन्ट्रेस्ट राखेका विषयलाई चाहिँ हामीले चाहिँ प्राथमिकता राख्नुपर्छ।
अब अन्त्यमा समय आजलाई कम भयो, अन्त्यमा यो अहिले एकदमै बिरतामोड नगरपालिका लागु औषधको ट्रान्जिट पोइन्ट जस्तो देखिन्छ, बिक्री गर्ने पनि ट्रान्जिट र तपाईँको चाहिँ सेवन गर्नेहरूको पनि ट्रान्जिट पोइन्ट जस्तो देखिएको छ। तपाईँहरूले यसतर्फ चाहिँ प्रशासनसँग समन्वय गरेर हुन्छ कि जनचेतनामूलक कार्य गरेर हुन्छ कि यो कार्यलाई अलि रोक्न सकिने अवस्था सिर्जना गर्न सकिँदैन?
यो लागु पदार्थको चाहिँ सेवन गर्ने देशव्यापी छ, सबैतिर छ, यसलाई रोक्ने कुरामा हामीले चाहिँ धेरै मिहिनेत गरेका छौँ। प्रशासन स्थानीय प्रशासनसँग सहकार्य गरेर पनि हामीले काम गऱ्यौँ, सङ्घ संस्थासँग कुराकानी गरेर पनि काम गऱ्यौँ। लागु औषधिकै विषयमा चाहिँ अस्ति चाहिँ पश्चिम बसिस्टेन्टमा चाहिँ तिनै विषयको चाहिँ एउटा झडप भयो भन्ने कुराहरू होइन
छुरा हनानका
कुराहरू पनि भए। यसले गर्दाखेरि यसलाई रोक्ने कुरामा पहिलो गार्जेनहरू नै सचेत हुनु पऱ्यो, मेरो छोराछोरी कुन ट्र्याकमा गइरहेछन् भन्ने कुराहरू उहाँहरू पहिलो शिक्षा भने घरमा हो कि घरको शिक्षाले यहाँ चाहिँ नि तपाईँ चाहिँ एउटा हामी भन्छौँ एउटा मजदुरले मात्रै मजदुरको छोरो मान्छेले खाएर बर्बाद हो मात्रै भन्छौँ त्यो होइन, मजदुरको छोरो मात्रै होइन, यहाँ चाहिँ नि तपाईँ खोज्दै जानुहुन्छ भने सम्पन्न धनाढ्य एकदम चाहिँ नि चाहिँ तपाईँ चाहिँ नि यो विद्वान सबैका छोराछोरीहरू चाहिँ यसमा चाहिँ लागिसकेका छन्।
एउटा सभ्य समाज एउटा सभ्य परिवार बिगार्नु छ भने लागु औषध त्यो परिवारमा घुस्यो भने त्यो परिवार पनि बिग्रिँदो रहेछ, त्यो समाज पनि बिग्रिँदो रहेछ। यसतर्फ तपाईँहरूले चाहिँ विशेष त नगरले अभियानै चलाएर हुन्छ कि होइन, एउटा ठुलो समाजै विकृतिमा जाँदैछ आज, हाम्रो चाहिँ हाम्रो परिवारमा मेरो छोरो कस्तो छ भन्ने कुरा चाहिँ अथवा यो परिवारलाई सक्नु छ भने एउटा 20 चाहिँ लागु औषध दुरुपयोग मेरो परिवारमा छिर्यो भने त्यो परिवार ध्वस्त हुन्छ, समाज ध्वस्त हुन्छ। यो अहिले सुरुवाती चरणमा अथवा मध्यम चरणमा भएको यो कारणलाई निराकरण गर्न चाहिँ तपाईँहरूले कतिको ध्यान दिनुभएको छ? बजेट नै छुट्याएर यसलाई चाहिँ गर्न सकिन्छ सकिँदैन होइन, यो एउटा समाजको माग पनि छ होइन, के भन्नुहुन्छ अन्त्यमा?
होइन, मैले पुष्पजी मैले अघि भने यो माग समाजको माग होइन आवश्यकता नै बनिसकेको छ र हामीले चाहिँ नियन्त्रण गर्ने कुरामा पहिलो भने घर परिवार हो क्या। यहाँ चाहिँ तपाईँ चाहिँ हामीले चाहिँ अस्ति चाहिँ 6 र 5 ठाउँबाट लागु औषध 25-30 चाहिँ समात्यौँ एक ठाउँबाटै। त्यहाँ कस्तो मान्छेहरू छ भन्दाखेरि बुढाबुढी, बुढा र बुढी दुइटै पक्रिन परे लागु औषध खानेहरू। अनि अर्को भने चाहिँ कस्तो पऱ्यो भन्दाखेरि प्रेग्नेन्स, उसलाई लगेर समातेको 2 दिनमा चाहिँ उसको बच्चा जन्मियो। यस्तो मानिसहरू यस्तो अवस्थाका मान्छेहरू छन्। चेतना भने चाहिँ त्यही घरले दिनु पर्थ्यो नि त, घरमा चाहिँ घरका गार्जेनहरू नि त्यसमा चाहिँ सामेल छन्। बाबुआमाहरूबाट चाहिँ कमाउन पैसा कमाउन पठाएको हुन् के हो त्यो त जान्दैनौँ, तर के पनि प्रोत्साहन घर परिवारबाटै भएको छ पुष्पजी। यसलाई नियन्त्रण गर्ने कुरामा सबै सङ्घ संस्था भयो, नगरपालिका भन्दा स्थानीय सरकार सबै लाग्नुपर्छ र लाग्यो पहिला चेतना हुनु पऱ्यो। चेतना दिने कुरा पनि घर परिवारबाटै हो, एउटा चाहिँ घरको पहिलो गुरु भन्ने चाहिँ शिक्षाको चाहिँ गुरु भन्ने घर हो, घरबाटै चाहिँ हुनुपर्छ भन्ने कुराहरू गणेश जी। ए पुष्पजी
हस्, अत्यन्तै व्यस्त समय प्रदान गर्नुभयो र समसामयिक विषयमा आज छलफलमा सहभागी भइदिनु भयो, यसका लागि यहाँलाई हार्दिक आभार व्यक्त गर्छु। तपाईँहरूको आगामी दिन नयाँ वर्षमा उत्साह उमङ्गका साथ जनताका चाहना र भावनाअनुसार तपाईँहरूले अगाडि बढ्नुहोला, विकास निर्माणमा पनि जनताको चाहना भावनाअनुसार समृद्ध नगर बनाउन तपाईँहरूको भूमिका अब्बल बन्न सकोस्, यो 2081 सालले तपाईँहरूलाई सफलताको शिखर चुम्न मद्दत गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै रेडियो भिजनको तर्फबाट पिर्तामोड नगरपालिकाका जनप्रतिनिधि यहाँका सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना।
धन्यवाद पुष्पजी। अब अर्को अङ्कमा भेट्ने बाचा गर्दै यो 81 सालको चाहिँ पहिलो दिनलाई सबैलाई सुख समृद्धि मिलोस्, समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सबै जुट भन्दै आफ्ना यो अङ्कबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार।
हस् त, उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 1 का वडाध्यक्ष अग्निप्रसाद पाण्डे। जनताका सवाल वडावास वडाध्यक्षसँग कार्यक्रम आजलाई यति नै। हामी अर्को अङ्कमा फरक विषयवस्तुका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।